ठीक है। सफबंदी के अंदर नमाज में जो सफबंदी है, सफ़े बनाना, उसमें हमेशा बाज़े लोगों की आदत होती है या तो दाएं तरफ ही हमेशा नमाज पढ़ते हैं या बाएं तरफ ही हमेशा नमाज पढ़ते हैं। दाएं पढ़ने वाला अपनी तरफ से नहीं होता और बाएं पढ़ने वाला अपनी तरफ से नहीं होता, ऐसा नहीं, बल्कि दाएं तरफ अफजल है और अफजल की तरफ रग़बत होनी चाहिए और अच्छा है कि अफजल काम को इख्तियार करना। लेकिन बाएं पढ़ने का भी, बाएं पढ़ने को तर्क न करें, यानी उल्टी तरफ पढ़ने को तर्क न करें, कभी सीधी तरफ खड़ा हो कभी कभार उल्टी तरफ भी खड़ा हो। और जिन लोगों को आदत है वो हमेशा सफ में बाएं तरफ और उल्टी तरफ खड़े होने की, वो भी अपनी जगह से ज़रा हरकत करें और हरकत करके दाएं तरफ को आ जाए। एक चीज़ को अपनी आदत न बनाए कि हमेशा दाएं वाला दाएं तरफ ही रहता है और बाएं वाला बाएं तरफ ही रहता है। तो सफबंदी में जगह बदलनी चाहिए, जमात से भी नमाज हो, कभी इधर भी नमाज पढ़े कभी इधर भी नमाज पढ़े। और इस चीज़ को उलमा फरमाते हैं कि लतअद्दुद शवाहिदी अल खैर, इससे खैर के गवाहों में इजाफा होता है, खैर के गवाहों में इजाफा होता है। एक बात, दूसरी बात, हकीम उल उम्मत थानी मुजद्दिदुल मिल्लत हजरत अक़दस हज़रत मौलाना अशरफ अली साहब नवर अल्लाह मरकबहु, हजरत को एक साहब ने खत लिखा कि दिल की हालत एक जैसी नहीं रहती, कभी तो इबादत में बहुत दिल लगता है कि खूब इबादत करने को दिल चाहता है, जिक्र करो तिलावत करो और नमाज पढ़ो दुआएं भी मांगो रोने को भी दिल चाहता है, और कभी ऐसा आलम होता है कि न नमाज पढ़ने को दिल चाहता है न जिक्र को दिल चाहता है न तिलावत को दिल चाहता है। और अगर हिम्मत करके थोड़ी मेहनत करके नमाज रोज़ा तिलावत कर भी ले तो बस होता है कि यार मैं तो मुनाफिक आदमी, क्या मेरी नमाज है क्या मेरा रोज़ा है क्या मेरा जिक्र है मैं क्या मेरी तिलावत है, गोया के दिल नहीं चाहता और ज़बरदस्ती ज़बरदस्ती नमाज पढ़ता है। तो इस हालत को एक साहब ने अपनी पेश की, तो हकीम उल उम्मत मुजद्दिदुल मिल्लत हजरत वाला हजरत थानवी रहमतुल्लाह अलैह की बात मेरे मुर्शिद सुनाया करते थे। हकीम उल उम्मत थे, मुजद्दिद थे। हजरत ने फरमाया कि कल्ब जो है इसके माने ही बदलने के, दिल तो बदलता रहता है, इसलिए इनकलाब भी इसी से कि बदलना। और इनकलाब आएगा उसी वक्त जब दिल बदलता रहे। अगर दिल की यकसा हालत रहे, एक जैसी हालत रहे, यानी इबादत ही इबादत, तो नतीजा क्या होता है, बहुत ज़्यादा दिन तक इबादत करे तो फिर होता है कि यार मैं भी जुनेद बगदादी हो गया, बायजीद बुस्तामी बन गया, मैं भी शायद अब मेरा दर्जा सहाबा से भी कुछ बढ़ गया होगा। फिर इस किस्म के लोग नबूवत का दावा तो क्या, खुदाई का दावा कर देते हैं, यानी उनके सामने नबूवत का दावा भी छोटा है, कदम ब कदम आगे बढ़ते चले जाते हैं और खुदाई तक का दावा कर डालते हैं। यहां तक कि मेरे शेख फरमाते हैं कि मेरे मुर्शिद हजरत माशाह अब्दुल साहब फुलपुरी रहमतुल्लाह अलैह ने फरमाया, लाहौर में एक काना था, यानी जिसकी एक आंख नहीं थी, काना, वो काने ने खुदाई का दावा किया कि मैं खुदा हूं। फरमाया कि 19 आदमी उस पर ईमान भी ले आए। तो किसी ने उससे पूछा कि भाई तुम खुदाई की किस बात पर तुमने खुदाई का दावा किया और हम तुम्हारी किस चीज को माने। तो उसने कहा कि खुदा है जो हकीकत में वाकई खुदा है, हमारा अल्लाह है, हमारा खालिक है, हमारा पैदा फरमाने वाला है। वो अपने बंदों से तकाजा उनका है कि ईमान बिल गैब ला, ईमान बिल गैब यानी बगैर देखे मुझ पर ईमान ला, इसका नाम है ईमान बिल गैब। तो उस अंधे ने, उस काने ने कहा कि वो खुदा ईमान बिल गैब मांगता है, मैं ईमान बिल ऐब मांगता हूं कि मेरे ऐब पर ईमान लाओ कि मैं काना हूं। तो कल्ब की हालत अगर यकसा रहे, एक जैसी रहे, मसलन जैसे इबादत कर रहा है, इबादत करते 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 नबुवत क्या खुदाई का दावा कर डाला लोगों ने, तो और अगर हर वक्त अच्छा, वो लोग जो जाकिर शामिल होते हैं उनके साथ खुसूसन यह हालत जरूर पेश आती है, वो ये कि कभी गुनाहों के तकाजों की यलगार की यलगार, गोया कि सैलाब और तूफान आता है, तकाजाए मासियत, गुनाहों के तकाजे, गुनाह करने के तकाजों का ऐसा तूफान होता है कि बस कहता है कि भाई मैं तो गया काम से। लेकिन उस हालत में भी आशिक से तकाजा यह है कि जिक्र, तिलावत, इबादत, नमाज, मामूलात छोड़े नहीं। और उस वक्त दिल की एक हालत, एक अजीब हालत ये होती है कि उस वक्त कल्ब में एक आजजी आ जाती है। वो जो इबादत करते करते दिमाग बड़ा ऊंचा हो जाता है ना, यार मैं भी कुछ हूं। एक बुजुर्ग फरमाते गए रश्क बरक, गहे रश्क बरक फरिश्ता से पाकी है मां। कभी कभी फरिश्ता ऐसा आलम होता है कि इतनी पाकी ऐसी इबादत है कि फरिश्ता भी हमारी पाकी पर रश्क करता है। और गहे खंदा जनक देव से ना पाकी है मां। और कभी गुनाहों की मुलवस और गुनाहों में ऐसी की नजासत में ऐसे गर्क होते हैं, ऐसे डूबते हैं कि शैतान भी हंसता है कि यार तूने तो मेरे भी कान काट डाले, ऐसी गलाजत गुनाहों की। लेकिन फरमाते हैं कि बस ईमा चू सलामत बलबे गोर बरे आसन तू बरी चुस्ती हो चाला की माँ, कि जिस वक्त तो मैं अपने ईमान को सलामती के साथ कब्र में ले जाऊं, कश्ती तो चलती रहेगी। देखिए ना, कश्ती जब समुन्द्र में डाली जाती है, दरिया में डाली जाती है, तो कश्ती कहते हैं जेरो जबर होती है। जेरो जबर की क्या माने, कभी पानी के ऊपर कभी पानी में यूं जाती है, लहराती है ऐसे पानी में, पानी कश्ती में आता है वो जल्दी से पानी निकाल के, एक लड़का होता है, एक खादिम इसी काम के लिए नौकर होता है जो कश्ती से पानी निकाल निकाल कर पानी से बाहर डालता रहता है। तो वो जो कश्ती से दरिया में समुन्द्र में जाती है वो डोलती रहती है, कभी पानी में, कभी पानी के ऊपर, कभी उसको बिल्कुल मौसम खुशगवार मिलता है, कभी मौसम नामुवाफिक हो जाता है, कभी मुखालिफ हवाएं चलती हैं, कभी हवा बंद हो जाती है। पहले जमाने में बादबानी कश्ती चलती थी हवा पर, तो कभी मुखालिफ सिमत में हवा होती है, कभी कैसा। लेकिन वो जो कश्ती वाला है वो अपनी मंजिल पर नजर रखता है। नतीजा क्या होता है कि अल्लाह ताला, और फिर ऐसे वक्त जब तूफान आते हैं, भंवर आते हैं, तूफान भी आते हैं, सैलाब भी आता है, हवाएं चलती है, झक्कर चलते हैं, भंवर आते हैं, क्या कुछ नहीं आता। कभी 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 ऐसे ऐसे हजरत मेरे शेख, मेरे मुर्शिद हजरत मौलाना शाह हकीम मोहम्मद مظہر صاحب دامت برکاتہم العالیہ حضرت سنا رہے تھے کہ سفینۃ الحجاج ایک جہاز تھا 10 منزلہ 80 تک تقریباً وہ جہاز چلتا تھا, حجی کو لے کر جاتا تھا. کتنے لوگوں نے بحری جہاز پر حج کیا. فرماتے 10 منزلہ وہ جہاز تھا, تو وہ جہاز کے کپتان, وہ حضرت سے تعلق تھا, تو وہ سنا رہتے کہ ایک دفعہ میں بیٹھا تھا تو اچانک ہمارے انجینئر آئے جہاز کے, عملہ جو ٹیکنیکل اسٹاف, اس نے آ کر کہا کہ سر یہ پتہ نہیں کون سی چٹان ادھر آ گئی. تو وہ انہوں نے نقشہ وقشہ دیکھا, یہاں تو چٹان نہیں ہے کیونکہ ہم تو گزرتے ہیں یہاں سے. صورتحال دیکھی, فرمایا فوراً جہاز موڑو. اب جہاز اتنا بڑا جہاز ہوتا ہے, موڑنے پہ بھی 3-4 گھنٹے لگ جاتے ہیں. سزا فرما رہے تھے کہ انہوں نے بتایا کہ جیسے ہی جہاز کو موڑا, موڑنے کے کچھ دیر کے بعد وہ جو چٹان تھی اس نے حرکت کی, پتہ چلا وہ ایک بہت بڑی مخلوق مچھلی تھی, پوری مثل پہاڑ کے مچھلی تھی. وہ کیا اگر وہ جہاز پر ہوتا وہ حرکت کرتی تو جہاز تو کچھ نہیں تھا. تو ایسے وقت میں جہاز کا ناخدا, اس کو کہتے ہیں کیا ناخدا, یعنی خدائے ناؤ, اضافت مقلوبی ہے. حضرت فرماتے تھے خدائے ناؤ یعنی کشتی کا مالک. اس لیے اللہ تعالیٰ کو جو خدا کہتے ہیں کہ پورے عالم کا مالک, کہ سارے عالم کے مالک اللہ تعالیٰ ہے, ہم سب کے اور دنیا میں جو کچھ بھی ہے آخرت کے بھی مالک اللہ تعالیٰ ہے, اس لیے خدا اللہ تعالیٰ کو کہتے ہیں. تو اب جب وہ طوفان میں کشتی جاتی ہے, دریا میں ڈالتا ہے, کبھی اچھے حالات ہوتے ہیں کبھی ناموافق حالات ہوتے ہیں, کبھی سمندر میں تیزی ہوتی ہے کبھی بالکل معمول پر چلتا ہے, کبھی طوفان کبھی بارش کبھی جھکڑ کبھی بھنور, کیا کیا چیزیں پیش آتی ہیں. تو وہ نا خدا کیا کرتا ہے, حضرت فرماتے ہیں وہ نا خدا نعرہ یا خدا لگاتا ہے. وہ نا خدا نعرہ یا خدا لگاتا ہے, یا اللہ یا خدا یا اللہ یا اللہ بچا لیجئے یا اللہ بچا لیجئے. تو حضرت فرماتے ہیں کہ وہ نعرہ یا خدا سے نعرہ یا خدا سے نا خدا نعرہ یا خدا سے نا خدا ہو جاتا ہے با خدا. نعرہ یا خدا سے نا خدا نعرہ یا خدا سے نا خدا ہو جاتا ہے با خدا, یعنی اللہ سے کو پا جاتا ہے, اللہ تعالیٰ کو حاصل کر لیتا ہے. اس نے فرمایا بس یہی حال ہماری ایمانی کشتی کا ہے کہ جب ہم نے اس دنیا میں ڈالا, اس دنیا میں آئے, یہ کشتی کبھی زیر ہوگی کبھی زبر ہوگی, کبھی عبادت میں دل لگے گا کبھی دل نہیں لگے گا, کبھی گناہوں کے تقاضے ہوں گے کبھی گناہوں کے تقاضوں میں گر جائے گا کبھی گناہ کر بیٹھے گا, لیکن اس کو چاہیے اپنی ایمانی کشتی کو سلامتی کے ساتھ قبر میں لے جانے کے لیے اللہ تعالیٰ سے روتا رہے اللہ تعالیٰ سے گڑگڑاتا رہے. اور جس طرح سے کشتی میں جب پانی آتا ہے وہ پانی نکالتا ہے, اسی طرح سے دل میں دنیا کی محبت گناہوں کی محبت غیر اللہ کی محبت دل میں آ جائے, اللہ والوں سے رابطہ کرے کہ ہمارے دل سے غیر اللہ کو دنیا کی محبت کو گناہوں کی محبت کو لڑکوں کی محبت کو اور ان سے بدفعلی اور گناہ کی نحوست کے جو تقاضے ہیں ان تقاضوں کو مغلوب فرما دیجئے اور اپنی صحبت سے میرے قلب میں نور پیدا فرما دیجئے. تو ایمانی کشتی کو بچا کر لے کر جانا ہے کب تک, حتی یأتیک الیقین, یہاں تک کہ موت آ جائے, موت تک یہ کھیل چلتا رہے گا. ایسا نہیں ہے کہ ہر وقت ہر کام خود بخود ایسے ہو جائیں گے. دادا انسان جب کچھ دن یکسانیت رہتی ہے نا, خود بخود کام ہونے لگتے ہیں تو پھر طبیعت یہ کہ وہ بے فکر ہو جاتا ہے, تو پھر اس کو جھٹکا جب لگتا ہے نا پھر فوراً, جیسے دکان کے مالک ہوتے ہیں نا کبھی اپنے ملازموں پر ضرورت سے زیادہ بھروسہ کر لیتے ہیں, نتیجہ یہ ہوتا ہے کہ جب وہ کہتے ہیں ڈھز لگاتا ہے پھر جھٹکا لگتا ہے نا پھر جناب اب وہ خود ہی آنا شروع سب, ورنہ غافل ہو جاتے ہیں. تو ایسی غفلت اچھی چیز نہیں ہے. اسی طرح سے بندہ جب عبادت کرتا ہے کرتے 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 صاحب اب تو میری عبادت دی ماشاء اللہ جنت میں حورے میرا انتظار کر رہی ہیں, جاتے ہی نعرہ لگاؤں گا آجا سینے نہ لگ جائے ٹھا کر کے اور سب اور یہ, لیکن اس کو پھر جب جھٹکے لگتے ہیں تب پتہ چلتا ہے کہ اوفو یہی تو کیا معاملہ ہے. اللہ تعالیٰ اپنے کرم سے ہم سب کو اپنی محبت, اپنا قرب, اپنا تعلق عطا فرمائے, اور ان دلوں میں اللہ تعالیٰ کی محبت کا پیدا کرنا ضروری ہے, دلوں میں اللہ تعالیٰ کی محبت کا پیدا کرنا ضروری ہے. اور اسی لیے جب یہ گناہوں کے تقاضے بڑھتے نا, تو ان گناہوں کے تقاضے کا ہمارے بزرگوں نے فرمایا ایک فائدہ ہے, وہ فائدہ یہ ہوتا ہے کہ بندے کے اندر عاجزی پیدا ہوتی ہے. جب گناہوں کے تقاضوں میں شدت پیدا ہوتی ہے نا, کہتے ہیں یار کتنا گناہ گار ہوں, کتنا اپنے آپ کو لعنت ملعنت کرتا ہے, اپنے آپ کہتا ہے دیکھ کتنا تو ناپاک ہے, تجھے لوگ کیسی عزت کر رہے ہیں, تیرا کیا ہاتھ چوم رہے ہیں, تیرے پاؤں دبا رہے ہیں, کوئی جوتی اٹھا رہا ہے, لیکن ذرا اپنی حالت تو دیکھ. پھر وہ جو ہے نا وہ ساری عبادت کا جو نشہ ہوتا ہے نا, ایک نشہ اور عبادت کا, تقوی کا, نیکی کا, کہ یار میں تو بڑا اللہ والا ہوں, تو پھر وہ جو اس کو جھٹکا پڑتا ہے تب اسے پتہ چلتا ہے میں تو شیطان کا بھی باپ ہوں. پھر وہ اپنے آپ کو وہ کتوں سے بھی بدتر سمجھتا ہے, اس کے اندر عاجزی پیدا ہوتی ہے, اس کے اندر توازو پیدا ہوتی ہے. اور یہ حالت میرے پیارے دوستوں کہ قلب میں وہ اپنے آپ کو گناہگار کا سمجھے, حقیر سمجھے, ذلیل سمجھے, اپنے کو کمتر سمجھے, اپنے کو گراوا سمجھے, یہ حالت اللہ تعالیٰ کو بہت پسند ہے. یہ حالت اللہ تعالیٰ کو سب سے زیادہ پسند ہے, بجائے اس کے کہ عبادتیں بہت زیادہ کر رہا ہے اور اپنے کو نیک سمجھ رہا ہے, یہ اللہ تعالیٰ کو پسند نہیں ہے. اللہ تعالیٰ ہم پر فضل فرمائے, ہمارے دل کی حفاظت فرمائے, ہمارے ایمان کی حفاظت فرمائے, اور گناہوں کی گندے اخلاق کی عادت کو فرما برداری اچھے اخلاق کی عادت سے تبدیل فرمائے. اللہ تعالیٰ اپنے کرم سے ہم سب کی حفاظت فرمائے, یہ ایمانی کشتی کو مضبوط سے مضبوط تر فرمائے, اور اس کو پار اللہ تعالیٰ اپنے کرم سے پار فرما کر منزل تک, قبر تک سلامتی کے ساتھ لے جائے, اور دین پر چلنا اور خدمت دین کی توفیق عطا فرما دے, کہ اللہ تعالیٰ کی محبت بھی پیدا ہو, اللہ تعالیٰ دین کی خدمت کی اپنے کرم سے توفیق عطا فرما. وآخر دعوانا الحمدللہ رب العالمین. السلام علیکم.